أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيدنا محمد وآله الطاهرين. آج ہمیں جس پر ٹاپک پہ بات کرنا ہے انشاءاللہ، وہ ہمارا موضوع ہے قرآن کریم کے روشنی میں اجتماع اسلامی کے بارے میں جو کچھ ہمیں بتایا گیا، یعنی اجتماعی امور کے بارے میں قرآن کریم نے ہمیں جو گائیڈنس دی ہے یا ہمیں جو انفارمیشن پرووائڈ کی ہے. اس میں ہم جو بات کر رہے تھے وہ یہ تھی کہ قرآن کریم میں خاص طور سے اگر آپ شروع کی صورتیں دیکھیں، بقرہ سے لے کر تقریباً توبہ تک، تو اس میں اجتماعی امور یا معاشرتی امور کے حوالے سے بہت زیادہ گفتگو ہے. اور شروع کی جو کچھ صورتیں ہیں، یعنی بقرہ، آل عمران، نساء، مائدہ، اس میں زیادہ تر ذکر اہل کتاب کے حوالے سے ہیں، یہود و نصارہ. اور پھر اس کے بعد جو آپ کا انفال ہے اور توبہ ہے خاص طور سے، اس میں زیادہ تر ذکر جو ہے وہ مسلمانوں کے، ان صورتوں کے حوالے سے انشاءاللہ رفتہ رفتہ بات کریں گے. ابھی ہم اس ذیل میں گفتگو کر رہے تھے کہ سورہ بقرہ میں، آل عمران اور مائدہ میں، کہ اہل کتاب کے حوالے سے کیا کچھ بیان کیا گیا ہے. اچھا، اس میں ایک بات جو زیادہ قابل غور ہے اور جس کو پیش نظر رکھنا بہت ضروری ہے، وہ یہ ہے کہ جب بھی خدا نے مختلف اقوام کا ذکر کیا ہے، ایون مسلمانوں کا بھی ذکر کیا ہے، تو اس میں تعریف اور توصیف کا پہلو بہت کم ہے. یعنی ایسا نہیں ہے کہ جیسے ہم عام طور سے ذکر کر رہے ہوتے ہیں کہ یعنی جب ہم ذکر کرتے ہیں اپنے بارے میں تو ہماری زیادہ تر توجہ جو ہے وہ ہوتی ہے تعریف کی طرف. ہم جب اپنے مطلب اجتماع کی بات کرتے ہیں، اپنے قوم کی بات کرتے ہیں، اپنے سیکٹ کی بات کرتے ہیں، تو اس میں ہمارا زیادہ تر ذکر جو ہے وہ تعریف کی ہے. یعنی کہ جب قرآن کریم نے ذکر کیا ہے قوموں کے بارے میں، اقوام کے بارے میں، تو اس میں تعریفی پہلو بہت کم ہے، برعکس اس کے کہ جیسے ہم جب گفتگو کرتے ہیں تو اس میں ہم اپنے لیے زیادہ تر تعریف کی باتوں کو زیادہ سامنے لاتے ہیں، اور جہاں جہاں پر بھی ہمارے لیے کوئی پرابلم کی بات یا قابل مذمت پہلو ہوتا ہے تو اس کو ہم انڈر دا کارپٹ سویپ کر دیتے ہیں، غائب کر دیتے ہیں. لیکن قرآن کا جو انداز ہے وہ بالکل اس کا ریورس ہے کہ اگر آپ تعریف کے حوالے سے دیکھیں، ایون اہل کتاب، یہود و نصارہ، اور جیسا کہ میں نے آپ کو پہلے بھی عرض کیا تھا کہ یہ قرآن ہے کہ جس نے حقیقتاً منافقین کے مسئلے کو اجاگر کیا ہے اور سامنے لایا اور لائم لائٹ میں لایا قرآن، ورنہ اس بارے میں کوئی بھی بات کرتا ہی نہیں ہے. آپ اس چیز کو دیکھیں کہ جب بھی آپ اپنی قوم کے حوالے سے بات کرتے ہیں، جب بھی آپ اپنے لوگوں کی بات کرتے ہیں، تو ابھی بھی آپ اس بات کو نوٹس کر لیں کہ کوئی بھی اس چیز کی طرف توجہ نہیں دلاتا ہے کہ ہمارے اندر اس قسم کے افراد کی موجودگی کہ جو اوپر سے مومن ہیں اور اندر سے وہ کافر ہیں. یہ قرآن ہے کہ جس نے سب سے پہلے اس مسئلے کو ہائی لائٹ کیا ہے اور باقاعدہ لائم لائٹ میں لایا ہے کہ اے مسلمانوں، تم میں سے جتنے لوگ ایمان کا دعویٰ کرتے ہیں ان میں سے ہر ایک مومن نہیں ہے. یعنی کہ اس طریقے سے بات نہیں کرتا ہے، ہر ایک اپنی نمبر بڑھانے کے لیے بات کرتا ہے. یعنی اپنے نمبر سے مراد میری یہ ہے کہ اپنے فالوورز کے نمبر بڑھانے کے لیے. اور اگر آپ اس قسم کی چیزوں کو اجاگر کریں گے تو ڈیفینیٹلی آپ کے اپنے لوگ ہی پریشان ہوں گے، یعنی جو لوگ آپ کے ساتھ ہیں. بہرحال، तो ये एक बाकायदा मुस्तकिल मौजू है, और ये मैं इसलिए इस चीज़ का ज़्यादातर ज़िक्र करता हूँ कि हम लोग आमतौर से क्योंकि ये रविश नहीं रखते, तो जब अगरचे के मिसाल के तौर पर मैं कुरानी बयान ही सामने ला रहा हूँ, मैं कोई अपनी तरफ से बात नहीं कर रहा, लेकिन इस बयान को हो सकता है कि बहुत सारे लोगों के दिमागों में ये बात आए कि ये बहुत ज़्यादा क्रिटिसिज्म की तरफ जा रहे हैं, हालांकि मैं अपनी तरफ से बात ही नहीं कर रहा हूँ, मैं तो सिर्फ और सिर्फ कुरान की आयतें पढ़ के सुना रहा हूँ और उसकी थोड़ी तफसीर व तशरीह बयान कर रहा हूँ। क्योंकि हमारे लिए तो सबसे बड़ा जो मसला है वो यही है कि हम कुरानी बयानात से इतने ज़्यादा खूगर नहीं हैं, या उसको उसकी तरफ तवज्जो करने वाले नहीं हैं, या वो हमारे फोकस में नहीं है। तो इस बात को जहन में रखिएगा कि कुरानिक अप्रोच ये है कि इंसान को मेनली फोकस करना चाहिए अपनी खामियों पर, जो आपकी खूबियां हैं वो आपसे कोई छीन के नहीं ले जा रहा, जो आपकी खूबियां हैं वो आपके साथ हैं, लेकिन अगर हम अपनी खूबियों को इतना ज़्यादा एग्जैजरेट करें, उसके बैलून को इतना ज़्यादा फुला दें कि उसके बैकग्राउंड में हमारी खामियां गुम हो जाएं, तो ये बहुत नुकसान का सौदा है। और अक्वाम को, और स्पेशली यानी कि सोशल लेवल पर इस चीज़ का बहुत नुकसान होता है इज्तमाही सतह पर। तो कुरान करीम ने जो हमें अप्रोच सिखाई है वो ये सिखाई है कि अपनी खामियों को, सॉरी अपनी खूबियों को, ठीक है आप उस पर खुश हों, शुक्र अदा करें, लेकिन उसको बहुत ज़्यादा बढ़ाने चढ़ाने की या उसको बहुत ज़्यादा हाईलाइट करने की ज़रूरत नहीं है। जिस चीज़ पर बहुत ज़्यादा फोकस रखने की ज़रूरत है वो आपके अंदर मौजूद प्रॉब्लम्स हैं, यानी खामियां हैं। अच्छा, इसमें एक बात और जो बहुत अहम है कि जब हम खामियों की बात करते हैं तो उन खामियों के या डिफिशेंसीज के हवाले से कुरान करीम हमें किस बात की तरफ ज़्यादा मुतवज्जे कराता है? क्योंकि खामियां, मिसाल के तौर पर जैसे हम लोग जब आते हैं, यानी कि किसी भी कौम के अंदर प्रॉब्लम्स की बात कर रहे होते हैं, तो हम उसमें बहुत ज़्यादा माशी नाहमवारी या सोशल जो डिसबैलेंसिंग है उसकी तरफ बहुत ज़्यादा चले जाते हैं। यानी एक तबका दूसरे तबके पे जुल्म कर रहा है, एक हिस्सा दूसरे के साथ ज्यादती कर रहा है, लेकिन जिस तरफ हम बहुत तकरीबन ना के बराबर तवज्जो देते हैं वो ये है कि माशरे के तमाम मसाइल अल्लाह की बंदगी और अल्लाह से ताल्लुक की बिना पर हल होते हैं या बिगड़ते हैं। ठीक है, यानी जुल्म माशरे के अंदर जो पाया जाता है वो खुदा की बंदगी में खराबी का बाई प्रोडक्ट है, न कि खुद असल कोई चीज है। ठीक है, उसकी असली अहमियत नहीं है जो माशरे के अंदर जुल्म पाया जाता है, बल्कि वो सेकेंडरी लेवल पर अहम है। असल प्रॉब्लम ये है कि तुम खुदा की बंदगी का हक अदा नहीं कर रहे। अच्छा, यहां पर अगर मैं आपको थोड़ा सा डेप्थ में ले जाऊं ना, तो आप इस बात को एक्नॉलेज करेंगे कि ये जो अप्रोच है ये खुद ईमान में और मारिफत में एक बहुत सीरियस फ्लॉ की तरफ की निशानदेही करती है। यानी जब हम इस बात की तरफ बहुत ज़्यादा जोर देना शुरू हो जाते हैं कि माशरे में खराबी इनकी वजह से है, उनकी वजह से है, उनकी वजह से, उनकी वजह से, तो हम किस बात को या किस आइडिया को प्रमोट कर रहे होते हैं? इनफैक्ट इस बात को कि लोग, मुख्तलिफ किस्म के लोग, अगरचे के आपको जालिमीन दिख रहे हों या जो भी दिख रहे हों, इनके पास इतनी ताकत है, इनके पास इतनी अथॉरिटी है, इनके यानी ये वो लोग हैं कि जो माशरे को बनाए या बिगाड़ सकते हैं। अगर आप वाकयन तौहीद पर यकीन रखते हैं तो ये बिलीफ खुद तौहीद से मुतसादिम है। यानी हम इस बात को अलाउ कर रहे हैं कि जो बिगाड़ पैदा हो रहा है वो باذنِ اللہ نہیں ہے، خدا کے قانون کے مطابق نہیں ہے، بلکہ کسی انسان یا کسی گروپ کی مرضی اور منشا کے مطابق ہے۔ میری یہ بات سمجھ میں آ رہی ہے؟ بات واضح ہو رہی ہے کہ آج اگر ہم کہیں مثال کے طور پر کہ جی عالم اسلام کے مسائل کے ذمہ دار فقط امریکہ ہے، تو اس کا کیا مطلب ہے کہ اس نظام میں امریکہ کے پاس اتنی اتھارٹی ہے اس نظام زندگی میں کہ وہ اپنی اتھارٹی پر، اپنی اتھارٹی پر، کیونکہ وہ ایک خرابی پھیلانا چاہ رہے ہیں تو باقی نظام اس کے آگے بے بس ہے، اگرچہ کہ خدا عادل ہے، اگرچہ کہ خدا اچھائی کو سپورٹ کرتا ہے، لیکن امریکہ کے پاس یا فلاں فلاں کے پاس اتنی قوت اور طاقت اور اتھارٹی ہے کہ خدا کے سارے معاملات ایک طرف، خدا کی چاہتیں، خدا کے قوانین ایک طرف، اس کی مرضی ایک طرف۔ کیا ہم یہ بات کہنا چاہ رہے ہیں؟ جب ہم کسی ایک گروپ کو یا کسی کو بھی ایٹریبیوٹ کرنا شروع کر دیتے ہیں کہ اچھائی ان کی وجہ سے ہے یا خرابی ان کی وجہ سے ہے سب کچھ، تو کیا ہم یہ کہنا چاہ رہے ہوتے ہیں؟ کیا یہ زندگی کے نظام کی حقیقت ہے؟ کیا یہ نظام میں حیات اس طریقے سے چل رہا ہے، یا یہ پورے کا پورا سسٹم از اول تا آخر مرضی خدا پر بیس کرتا ہے؟ اور اگر فاسق اور فاسد قسم کے افراد معاشرے میں اوپر آتے ہیں، یہ بھی ایک قانون خدا کے تحت ہے، اور اگر ان کی سرکوبی ہوتی ہے اور عادلانہ یا اچھی حکومت قائم ہوتی ہے، تو یہ بھی ایک قانون خدا کے تحت ہے۔ کون سی بات درست ہے؟ بھد والی بات درست ہے یا پہلی والی بات درست ہے کہ ان کی مرضی ہے؟ کیا یہ برطانیہ، امریکہ، یہ ان کو یہ اتھارٹی حاصل ہے کہ خدا کا نظام ایک طرف کر دیں یہ سارے؟ یعنی کہ ان لوگوں کو عروج کیوں حاصل ہوا ہے؟
اس میں کاز اینڈ ایفیکٹ کا بھی اثر
ہے، اس لیے نا کہ وہ قانون کے تحت ہے نا، ایک قانون کے تحت ہے نا، نہ کہ ان کی مرضی ہے، نہ کہ یہ چلا رہے ہیں، نہ کہ ان کے پاس اتنی اتھارٹی ہے کہ وہ اس نظام کو خراب کر دیں یا یہاں فتنے فساد پھیلاتے پھریں۔ جب تک ہم ان چیزوں کو نہیں سمجھ پائیں گے نا کہ جو قرآن، یعنی کہ جیسے آپ دیکھیں اس بات کو کہ انبیاء علیہ السلام کے کاموں میں، اگر میں آپ سے ایک سوال کروں کہ انبیاء کے جو کام ہیں اس میں پائیداری ہے یا نہیں ہے بہت زیادہ، آپ کیا فیل کرتے ہیں، یا نہیں ہے؟ یعنی حضرت موسیٰ علیہ السلام نے، یہ جو بھی شروع سے اتنے ہزاروں سال ہو گئے انبیاء کو، آپ دیکھیں ان کی قوم بہرحال جو بھی گرتی پڑتی قوم آج تک باقی ہے، حضرت عیسیٰ علیہ السلام کی جو محنت ہے، ان کا جو کام ہے، وہ آج تک باقی ہے۔ یعنی جیسے ہمارے بعض اوقات جو ہمارے مومنین ہیں وہ کافی تنقید کرتے ہیں ارلی اسلام کے پیریڈ پہ، وہ ٹھیک ہے، لیکن اس کے ساتھ ساتھ آپ دیکھیں کہ رسول خدا کا کام کس طریقے سے اس کو پائیداری ملی۔ یعنی کہ میں بعض اوقات ایسے ہی گفتگو کرنے والوں سے، ایک دفعہ میں نے یہ کاؤنٹر کوسچن کیا کہ آپ مجھے یہ بات بتائیں کہ ایک قوم ہے جو انتہائی پست ہے، جو مکے کی قوم تھی، قوم عرب، کیا لوگ تھے وہ؟ مطلب ان سے تو آج ہمارے گاؤں دیہات کے لوگ بہت بہتر ہیں، ٹھیک ہے، مطلب کتنے زیادہ، کون سی برائی، خرابی ان میں نہیں تھی ہر قسم۔ اس قوم کو پک کر کے، اٹھا کے، اور 40 ایئرز میں ورلڈ بیٹرز بنا دینا، ان کو اتنے اس لیول پر لے آنا کہ وہ ایک اتنی بڑی سویلائزیشن کو جنم دے دیں، اتنا علم، اتنی تہذیب، اتنا ہنر اس سے پوری دنیا میں پھیلے، یہ کوئی مذاق بات ہے؟ کوئی کر کے دکھائے، کوئی اگزامپل آپ دکھا سکتے ہیں ابھی؟ ساری خرابیوں کے باوجود ایسی کوئی اگزامپل پیش کی جا سکتی ہے کہ انبیاء کے جو کام؟ تو اس میں ہمارے لیے جو چیز ہے نا، یعنی اس کی وجہ کیا ہے، کیوں خرابیاں سب میں، حضرت موسیٰ کی قوم میں خرابیاں تھیں، حضرت عیسیٰ کی قوم میں خرابی، رسول خدا کی قوم میں خرابی، لیکن یہ جو ریزلٹ پیغمبر دے رہے ہیں وہ دوسرے کیوں نہیں دے پاتے، وہ دوسروں سے کیوں نہیں وہ چیز ہو پاتی؟ یا امام حسین علیہ السلام نے جو نتیجہ دے دیا 70 لوگوں کے ساتھ، وہ کسی اور قربانی سے کیوں نہیں پیدا ہوتا؟
کیونکہ
وہ ٹوٹلی مبنی پر توحید ہے، اس کے اندر کوئی اور چیز انکلوڈ ہی نہیں ہوتی، انکلوڈ ہی نہیں ہے، مطلب رسول خدا کے پاس یہ کوئی کنسیڈریشن نہیں تھی کہ یہ ابو جہل اور ابو لہب اور جتنے بھی تھے یہ سارے، کہ ان کی کوئی حیثیت ہے. آپ قرآن کریم میں دیکھیں تو آپ کو یہ بات واضح طور سے، آپ مجھے بتائیں کتنی جگہ قرآن کریم میں بات ہے اس مسلمان قوم کی تربیت کی اور اس قوم کو بلڈ کرنے کی، اور کتنی جگہ قرآن کریم میں بات ہے ان لوگوں کو ڈسکس کیا گیا ہے کہ جو رسول خدا کے مقابلے میں تھے، ان کو 0% بھی اہمیت نہیں دی، اور صرف اگر ان کا کہیں ذکر ہے بھی تو وہ اس عنوان سے ہیں کہ یہ فاسق و فاجر ہیں اور ان کی کوئی قطن کوئی اہمیت نہیں. اگر آپ کو یاد ہے کہ میں نے آپ کو سورہ مدثر کی جو آیتیں پڑھ کے سنائی تھیں کہ جس میں ولید بن مغیرہ کے بارے میں جو گفتگو تھی، کہ جو اس وقت یعنی رسول خدا کے جو مین ایڈورسری تھا ان دا بگننگ، اور پھر ابو جہل، ان کا کوئی ذکر ہے قرآن میں؟ یہ رسول کی زبانی کہ رسول بیٹھ کے ان کے لیے بہت پریشان، رسول خالی ایک بات سے پریشان ہوتے تھے کہ میری اپنی قوم، میرے اپنے فالوور صحیح رستے پہ ہیں یا نہیں. بدر کا جو ذکر آیا ہے قرآن کریم میں کس انداز سے آیا ہے؟ کہ بدر میں سامنے والوں کو ڈسکس کیا ہے کسی کو؟ پڑھیے آپ سورہ آل عمران میں بھی ہے، سورہ انفال میں بھی ہے. یعنی ہم لوگ جب اپنی تاریخ بیان کرتے ہیں تو ہم کہتے ہیں جی ادھر 313 تھے، سامنے 1000 تھے، ان کے پاس اتنا کم اسلحہ تھا، ادھر اتنے زیادہ اسباب اور وسائل تھے. قرآن نے تو بالکل ڈسکس نہیں کی ہے باتیں. قرآن نے کیا کہا؟ ان تصبروا وتتقوا، اگر تم صبر پہ قائم ہو، اگر تم تقویٰ پر قائم ہو، تم میں سے 100 ان کے 1000 کا مقابلہ کر لیں گے، تمہارے 100 ان کے 1000 پر غالب آ جائیں گے. کس بنا پہ غالب آ جائیں گے؟ صبر اور تقویٰ کی بنا پر غالب آ جائیں گے، ٹھیک ہے. اور پھر اس کے بعد کہ تم میں کمزوری ہے، ہم نے تم میں کمزوری دیکھی، تو پھر 1:10 نہیں، بلکہ شاید پہلے 1:100 نہیں، 1:10 نہیں تو 1:2 کا ریشو. یعنی یہ جو 1:10 اور 1:2 کا جو ریشو بن رہا ہے مد مقابل سے ان پر غلبہ پانے کے لیے، اس کی بنیاد فزیکل اسٹرینتھ اور اسلحہ نہیں ہے، اس کی بنیاد تمہارا خدا کی بارگاہ میں صبر و تقوی ہے، تمہارا اخلاص ہے. تو یہ سبق اگر ہم بھولے رہیں گے، یعنی کہ جب ہم یہ بات کہتے ہیں نا کہ فلاں یہ ہو رہا ہے، بھائی فلاں کچھ ہے ہی نہیں جب اس نظام میں، اگر آپ اس کا یقین اس بات پر ہے کہ لا مؤثر فی الوجود الا اللہ، کہ تمام نظام عالم میں سوائے خدا کے کوئی مؤثر ہی نہیں ہے، اور قرآن کریم کی آیتیں بتا رہی ہیں کہ خدا کے سوا کسی کی کوئی مرضی چلتی ہی نہیں ہے، کسی کا کوئی قانون پریویل کرتا ہی نہیں ہے. تو اگر ہم مؤمن ہیں اور واقعاً اس نظام پر یقین رکھتے ہیں، اگر واقعاً توحید ہمارے اندر موجود ہے، تو پھر ہماری صرف ایک فکر ہونی چاہیے کہ ہم خدا کی بندگی کا حق ادا کر پا رہے ہیں یا نہیں. اور جیسا میں نے آپ کی خدمت میں عرض کیا تھا، یہاں تھوڑا سا مجھے ریمائنڈ کرائیں کہ اللہ کی بندگی کا حق معاشرے میں کیسے ادا ہوتا ہے، کیونکہ اس بات کو بھی ہم ہائی لائٹ کر رہے ہیں کہ جب اجتماعی طور پر ہم بات کرتے ہیں तो वहां पर बंदगी के तकाजे थोड़े डिफरेंट हो जाते हैं। वो इंडिविजुअल नहीं है कि हम कहें कि खाली अगर आपने इबादत कर ली, इबादत अंजाम दे दी, तो आपने बंदगी कर लिया। माशरे में कैसे बंदगी का हक अदा होगा मेनली? जब आप अकदार खुदाबंदी को माशरे में नाफिज करेंगे, ठीक है, जब आप अखलाक और अखलाक इलाही में, सबसे पहली बात क्या होती है, अगर अखलाक इलाही को माशरे में नाफिज करना है तो नंबर वन क्या चीज आएगी उसमें? हाँ वो तो है ही है। उसके बाद अदल, अदल इज्तमाई, ठीक है, कि माशरे में अदालत का निज़ाम कायम हो, यानी कि अगर किसी को भी किसी दूसरे पर गलत तरीके से प्रेफरेंस हासिल है सोसाइटी में, गया, फिर वो नहीं पनप सकता वो माशरा उसमें। यानी इसका मतलब क्या हुआ कि जो इलाही और इस्लामी माशरा है उसके अंदर असल अहमियत अकदार इलाही को नाफिज करना है, ठीक है। और इसी बिना पर अगर आप थोड़ा सा उस पर गौर करें कि जो हम आपके सामने आयतें पढ़ के बता रहे हैं, और अगर आपको याद हो तो उसमें क्या क्या बातें मेन थी, जैसे मैंने मीसाक की बात की थी कि मीसाक जो बनी इसराइल से लिया था, उसमें उस मीसाक में क्या चीजें थी मेनली? अल्लाह के सिवा किसी की बंदगी नहीं करोगे, वालिदैन, रिश्तेदारों, मसाकीन, यतीमों को के साथ हुस्न सलूक करोगे, जब इंसानों के साथ डील करोगे तो उनके साथ खूबसूरती के साथ डील करोगे, और सलात कायम करोगे, जकात दोगे, ठीक है। ये तमाम की तमाम चीजें क्या हैं जिसको खुदा ने कहा है कि ये मेरा तुमसे ना टूटने वाला अहद है, ये मैं तुमसे बतौर कौम, बतौर मुसलमान कौम, तुमसे ये वो अहद ले रहा हूं कि जिसमें ब्रेक होने की कोई गुंजाइश नहीं है। मीसाक यानी वो अहद है कि जिसके ब्रेक होने की कोई गुंजाइश नहीं है, ठीक है। तो ये अखलाक खुदाबंदी, जब यानी ये कह के कि हम कहें जनाब हमने मस्जिदें बना ली, हमने इमाम बारगाहें कायम कर ली, हम वहां पे नमाज जमात करा रहे हैं, हम वहां पे मजलिसें करा रहे हैं, महफिलें, नथिंग नथिंग, ये सब कुछ भी नहीं है। अगर आपको अपने माशरे को देखना है तो इस बात को देखना पड़ेगा कि जो मीसाक है, मीसाक खुदाबंदी है, उसमें से कितनी चीजों की पाबंदी हो रही है, उसमें से कितने नुकात हैं कि जिनका भरम या जिनकी अहमियत इस्टेब्लिश हो रही है सोसाइटी के अंदर, कि अगर किसी माशरे में यतीम, जैसे खुद कुरान करीम के अल्फाज हैं कि यतीमन ज़ा मतरबतिन, कि जैसे हम अपनी जबान में कहते हैं ना रुलना, खाक में रुलना, कि उस वो यतीम बाज़ोकात मिट्टी में रुल रहे होते हैं, अगर किसी माशरे में, और यतीम का माना खाली ये ना लीजिएगा कि यतीम का माना बगैर बाप का होता है, यतीम का माना होता है बगैर सरपरस्त, जो गार्जियन ना होने की वजह से तन्हा रह जाए, उसे कहते हैं यतीम, ठीक। तो यतीम मिस्कीन की खबरगीरी नहीं है, जहां पर मिसाल के तौर पर कि वालिदैन या ज़वेल क़ुरबा के साथ हुस्न सलूक नहीं है, तो अब आप पढ़ते रहिए नमाजें, अपनी मस्जिदें आबाद रखिए, कुछ नहीं नतीजा निकलने वाला, सब सब उल्टा नतीजा जाएगा, ठीक है। तो इन तमाम बातों का माशरती सतह पर लिहाज रखना बे इंतहा ज़रूरी है, यानी कि इज्तमाई अखलाक इनफरादी अखलाक से बहरहाल एक फर्क रखते हैं, और वो अकदार जिन्हें हमें माशरे में नाफिज करना है इज्तमा को फलाह तक ले जाने के लिए, उसका स्कोप और दायरा कार जो है वो इनफराद से बहरहाल वसीतर है। ٹھیک ہے، وہ اسکوپ وائڈر ہے، اور جو ہمیں قرآن کریم نے تفصیل سے بتایا. اچھا، اب میں کچھ آیتوں کو سامنے لاتا ہوں. پچھلی دفعہ آپ کو شاید یاد ہوگا کہ ہم نے آپ کے سامنے یہ بات رکھی تھی کہ قرآن کریم کی آیتوں کی روح سے یہ بات نظر آ رہی ہے کہ جو اہل کتاب ہیں ان کا مین انٹرسٹ ریلیجن میں کیا ہے، جنت جہنم. یعنی جنت کو حاصل کر لینا، جہنم سے بچ جانا. اور جنت جہنم کو حاصل کرنے کے لیے ان کے پاس کرائٹیریا کیا ہے، اپنی قومیت. یعنی ہم یہود ہیں، ہم نصارہ ہیں، تو ہمارے سوا کوئی جنت میں نہیں جائے گا. اگر ہم یہودی ہیں، ہم عیسائی ہیں، تو ہم جتنی دل چاہے برائی اور خرابی کر لیں، ہمیں جہنم کی آگ نہیں پکڑے گی. اگر ٹچ بھی کرے گی تو تھوڑے دن میں ہم باہر نکل آئیں گے. یہ بات قرآن نے اس بات کی مکمل طور سے نفی کر دی، اس کو ریفیوٹ کر دیا کمپلیٹلی. اور آپ کو یاد ہے دو آیتیں میں نے آپ کو لاسٹ ٹائم پڑھ کے بتائی تھیں، اس کی تفصیل بھی، کہ سورہ بقرہ 62 اور سورہ مائدہ 69، کہ جس میں کیا نقطہ تھا کہ تم کچھ بھی اپنے آپ کو زبان سے کہو، ہماری بارگاہ میں اس کی قیمت نہیں ہے. فلاح یافتہ کون ہے؟ جو اللہ اور یوم آخر پر ایمان رکھے اور عمل صالح کرے. اور اس میں ہم نے اس مسئلے کو بھی حل کیا تھا تفسیر میزان کی روشنی میں، کہ جس میں کہ بعض لوگ یہ اعتراض کرتے ہیں کہ جناب یہاں تو تین باتیں بیان بھی، اس میں رسالت تو ہے ہی نہیں، یعنی توحید ہے اور آخرت ہے اور عمل صالح. تو لیکن علامہ طباطبائی نے اس بات کو وہ کیا ہے، کلیریفائی کیا ہے کہ عمل خالی عمل، عمل خیر نہیں ہے، عمل عمل کی صالحیت کا معیار خود پیغمبر ہے. تو اس میں سے رسالت آؤٹ نہیں ہو رہی ہے، بلکہ اس میں ایمبیڈڈ ہے اس کے اندر. ٹھیک ہے، تو یہاں تک ہماری بات پچھلی دفعہ پہنچی تھی. اب اس کے بعد آگے بڑھتے ہوئے کہ مزید کریکٹر کو، یعنی ان لوگوں کو جو اہل کتاب کا، جیسا میں نے کہا کہ شروع میں پہلے وہ ان آیتوں کا جائزہ ہم انشاءاللہ لیں گے کہ جس میں اہل کتاب کے کردار کے بارے میں یا ان کے اعمال کے بارے میں بات ہوئی ہے، اور پھر اس کے بعد انشاءاللہ ہم جو خود قوم رسول خدا سے یا مسلمانوں سے جو ڈائریکٹلی بات ہوئی ہے یا ان کے جو امور ہیں اجتماعی سطح پر. تو اس میں میں ایک آیت، کافی تفصیلی آیت ہے، آیت نمبر 41 سورہ مائدہ کی، اور اس میں خاص طور سے یہودیوں کے کردار کے بارے میں بہت، یعنی مین فیچرز کافی اسٹارکلی ہائی لائٹ کیے گئے. یا ایوہ الرسول، آپ لوگ اگر دیکھنا بھی چاہیں اس کو سامنے اگر مد نظر رکھ لیں اپنے، یا ایوہ الرسول لا یحزنک الذین یسارعون فی الکفر، سورہ مائدہ 41. اے رسول، لا یحزنک الذین یسارعون فی الکفر، تمہیں رنج میں نہ ڈالیں، تمہیں رنجیدہ نہ کریں وہ لوگ کہ جو کفر کی میں دوڑ لگاتے ہیں، یعنی جو کفر کے میدانوں میں بھاگ رہے ہیں، سرعت تیزی تیز رفتاری سے کہاں بھاگ رہے ہیں، کفر پہ. من الذین، وہ کن میں سے ہیں، قالوا آمنا بافواہہم ولم تؤمن قلوبہم. جیسے میں نے کہا کہ پہلے، سب سے پہلے قرآن کریم نے کس کو ہائی لائٹ کیا، اپنے اندر کی خرابی کو ہائی لائٹ کیا، کہ وہ لوگ جو اپنے منہ سے کہتے ہیں کہ ہم ایمان لائیں، ولم تو امن قلوب ہم، لیکن ان کے قلوب ایمان نہیں لائے. آپ اس جملے پہ غور کر رہے ہیں، اس جملے پہ غور کر رہے ہیں، یہ نہیں کہا کہ وہ اپنے دل سے ایمان نہیں لائے، ان کے قلوب ایمان نہیں لائے. فرق ہے ان دو باتوں میں، یہ نہیں، ٹھیک ہے، وہ उनके मुंह से जो गुफ्तगू निकल रही है वो ईमान वाली है। आमन्ना बे अफवाहिहिम, फोह यानी ये मुंह होंठ जबान से जो बात निकलती है, वलम तो मिन कुलूबहुम यानी इसका मतलब ये है कि असल में ईमान कल्ब का होता है। और ये लोग क्या करते हैं, ये लोग सोसाइटी में क्या करते हैं, युसारिउना फिल कुफर, ये जितनी भी भाग दौड़ करते हैं, जितनी भी एफर्ट करते हैं, वो सब के सब कुफर की राह में करते हैं। और ला यहजुन का यानी और ये रसूल के रंज और अलम और तकलीफ का बायस है ये लोग। तो खुदा कह रहा है आप रंज ना करें, आप इन लोगों पर दुखी ना हो इनकी हरकतों पे। वमिन अल्लज़ीना हादू, और इनके साथ और कौन लोग हैं जो ये सारे काम करते हैं, वो जो यहूदी हैं उनमें से, मिन यानी उनमें से, सारे के सारे नहीं, उनमें से हैं और इनमें से हैं कि जिनके मुंह से ईमान के दावे हैं लेकिन उनके कुलूब ईमान नहीं लाए, कुलूब मोमिन नहीं है।
कुलूब का वैसे मतलब क्या है?
दिल, हार्ट्स। अच्छा, अब इनका कैरेक्टर क्या है, क्योंकि जब कुरान करीम जब भी कोई एक बात करता है, चाहे किसी की मजम्मत हो या किसी की तारीफ हो, तो उसका पूरा एक दलील होती है, उसकी वजह होती है कि ये रसूल को रंज देने वाले और एक मुसलमान माशरे में कुफर की अकदार को तरवीज देने वाले, ठीक है, युसारिउना फिल कुफर यानी इन लोगों की जो एफर्ट है इसके नतीजे में सोसाइटी में इलाही नहीं कुफर की अकदार स्ट्रांग होती हैं। इनका कैरेक्टर क्या है? सम्माउना लिल कज़िब, समा यानी सुनना, लिसनिंग, ठीक है। अच्छा, समा जो है वो हियरिंग से डिफरेंट है। लिसनिंग, लिसनिंग का क्या मतलब होता है, लिसनिंग और हियरिंग में क्या फर्क होता है जी? समा यानी लिसनिंग का मतलब ये होता है कि आप एक बात को सुनकर समझते हैं, यानी वो बात जो आपको सुनाई दे और समझ में आए वो आपकी समाअत है, वो लिसनिंग है। वरना बहुत सारी आवाजें आपके कान में दाखिल हो रही होती हैं, उनमें से बहुत सों की तरफ तवज्जो भी नहीं जाती और बहुत सी समझ में भी नहीं आती, तो उनको हम हियरिंग कर रहे होते हैं लेकिन वो समाअत नहीं है। तो समाउना ये अच्छे तरीके से खूब दिल लगा के समाअत करते हैं, किस चीज को, ये खूब तवज्जो से समाअत करते हैं, लिल कज़िब झूठ, ये झूठ के आशिक हैं, यानी जहां सच बयान हो उधर इनसे बैठा नहीं जाता, जहां पर झूठ का तज़किरा हो उसको दिल जमाई से बैठकर समाप्त करते हैं। पहली क्वालिटी, सम्माउना लिकौमिन आखरीना लम यातूक। उसके बाद दूसरी इनकी खसूसियत क्या है, उन लोगों के पास जाकर उनकी बातें बहुत अच्छे तरीके से सुनते हैं, ए रसूल, जो तेरे पास नहीं आते। बात समझ में आ रही है? यानि कि वो लोग जिन्होंने रसूल से अपना रास्ता अलग किया हुआ है, जो रसूल के पास नहीं बैठते, ये उनके पास जाके बैठते हैं और उनकी बातों को बहुत अच्छे तरीके से सम्मा, यानि कि अरबी का एक तकादा मैं आपको बता दूं कि अगर किसी फेल पर, किसी एक्ट या एक्शन पर जोर डालना होता है तो मिडिल लेटर को तशदीद दे देते हैं, ठीक है। यानी आप अगर कहेंगे फाला तो उसने काम किया, अगर आप कहना चाहेंगे कि उसने बहुत अच्छे तरीके से ये काम किया, तो आप ऐन को डबल कर देंगे, फ़ाला फ़ाला, ठीक है? तो ये समाअ नहीं है, समाउना, राइट? तो यानी इसका मतलब ये है कि ये जो समाअत कर रहे हैं, ये बहुत ही अच्छे से, बहुत तवज्जो से, बहुत दिल लगा के, बड़ी फोकस के साथ। दो बातें हो गई, बहुत अच्छे से क्या सुनते हैं, झूठ सुनते हैं, सच नहीं हजम होता है इनसे। उसके बाद बहुत अच्छे से किन लोगों की बातें सुनते हैं, जो रसूल से अलग हैं, जो रसूल से दूर हटे हुए, उनकी बातें बहुत अच्छे से सुनते हैं। तीसरा काम क्या है इनका, युहर्रिफून अल कलिमा मिन बादे मवाज़िही, कलिमात में तहरीफ करते हैं। तहरीफ करने का मतलब यह होता है कि एक चीज को उठाकर दूसरे की जगह पर रख देना, या बाज़ औक़ात तहरीफ करने का मतलब यह भी होता है कि किसी चीज को सिरे से गुम कर देना, किसी कलिमे या कलाम को। जब कलाम या कलेमा अपनी अपनी जगह पर, हर चीज अपने मौज़े पर, अपनी जगह पर स्टैब्लिश हो गई, सेट हो गई, उसके बाद ये चीजों को इधर से उधर करते रहते हैं, ठीक है? उसके अब मतलब वो माना निकालते रहते हैं, वो उसमें से इजाफे करते रहते हैं कि जो उसका हक नहीं है। तीन चीजें हो गई। फिर यकूलूना इन ऊती तुम हाजा फखुजू हो व इन लम तो उतो हो फाहजरू, अगर, और फिर क्या कहते रहते हैं, यकूलूना यानी ये कहते रहते हैं, एक दफा नहीं कहते, मुसलसल कहते रहते हैं, अगर ये वाली बात तुम्हें रसूल से मिले तो ले लेना, और अगर ये वाली बात नहीं मिले तो दूर हट जाना। यानी दीन को किस तरीके से लेना, अपने मनपसंद और सेलेक्टिव वे में लेना। जैसे बाज़ औक़ात कहते हैं ना, साउंडिंग फेमिलियर, ये हरकतें जो है ये खाली यहूदियों की हैं। जो यहां पर बात बयान हुई है, ये खाली यहूदी ये काम कर रहे हैं, या किए हैं उन्होंने पूरी तारीख में, या आज भी, ठीक है? फिर मैं चार बातें आपको दोहरा दूं। समाउना लिल कज़िब, दिल लगाकर झूठ की समाअत करने वाले, उन लोगों की समाअत करने वाले के उस कौम के उसके पास जाकर समाअत करने वाले के जो है रसूल तेरे पास नहीं आते, जिन्होंने तेरा रास्ता तर्क कर दिया है, तेरी विलायत को छोड़ दिया है। उसके बाद कलाम को, कलेमात को अपनी जगह पर मुकर्रर सेट होने के बाद उसमें तहरीफ करना, और दीन को सेलेक्टिव और मनपसंद अंदाज से लेना, ना कि इन टोटैलिटी। के कुरान करीम हमको क्या कहता है, वमा आता कुमुर रसूल फखुजू वमा नहा कुम अन हो फंतहू, इस बारे में तुम्हें कोई अख्तियार नहीं है, चॉइस और सिलेक्शन का। जो भी रसूल तुमको दें, फखुजू हो उसको पकड़ लो, और जिससे रसूल तुम्हें रोक दें उससे दूर हट जाओ। ये इख्तियार तुम्हारे पास नहीं है अपनी मर्जी से कि हम ये लेंगे, ये नहीं लेंगे, ये अच्छा लग रहा है, ये नापसंद महसूस हो रहा है। ये चार काम करते हैं। वमई युरिदिल्लाहु फितनतहु फलन तमलिक लहु मिन अल्लाह शैआ। अब इसका रिजल्ट भी सुनिए, और यहीं से जो बात मैं आपकी खिदमत में अर्ज कर रहा हूं कि जो कुछ भी आता है किसी भी कौम पर, वो कानून खुदा के मुताबिक आता है। किसी की न फिरौन की अथॉरिटी थी, न नमरूद की थी, न आज के दौर की हुकूमतों की है, न किसी और की है। उनके पास अपनी कोई अथॉरिटी थोड़ी है। کہ وہ اس نظام میں کسی کو اونچا کر دیں، نیچا کر دیں، خراب کر دیں. اب اس بات کو سنیں، وَمَن يُرِدِ اللَّهُ فِتْنَتَهُ، جس کے لیے اللہ فتنے کا ارادہ کر لے، یعنی اس کو پھر ڈال دے ایک آزمائش میں یا ایک مشکل میں، فَلَن تَمْلِكَ لَهُ مِنَ اللَّهِ شَيْئًا، تو اے پیغمبر تمہیں اس بارے میں کوئی ملکیت نہیں ہے، اس بارے میں پیغمبر کو نہیں ہے ملکیت. یعنی کیا مطلب سمجھ میں آ رہا ہے؟ کہ خدا کسی بھی قوم کے ساتھ اگر ڈیل کرتا ہے، ان کو فتنے میں ڈالے، مشکل میں ڈالے، یا ان کو فلاح دے، اونچا کرے، کس بنا پر؟ ان کے اپنے کیریکٹر کی بنا پر. اور وہ کون سا کیریکٹر ہے؟ وہ صاحب بتا دیا ہے، ان میں سے کسی چیز کو چھپا کے نہیں رکھا ہے، ان میں سے کوئی چیز پوشیدہ نہیں ہے کہ کون سے کام تم کرو گے، کس اخلاق پر آؤ گے، کون سی رستے کو اپناؤ گے تو فلاح ملے گی، کس رستے پر جاؤ گے تو تباہی سے دوچار ہو جاؤ گے. اب رسول خدا کے کو کہا جا رہا ہے کہ اب آپ ہٹ جائیے بیچ سے، آپ کو اس بارے میں اتھارٹی نہیں ہے کہ اگر کہ جس کو بھی خدا کہے کہ اب مجھے اس کو پنش کرنا ہے. انہیں فتنے میں ڈالنے کا مطلب یہ ہے کہ ظاہر ہے کہ دنیا کی زندگی میں ایون جو لوگ غلط کام بھی کر رہے ہوتے ہیں تو پہلے ان کو ایک سختی میں ڈالا جاتا ہے تاکہ وہ اپنے ویز کو مینڈ کر کے واپس آ جائیں. یعنی یہ وہ فتنہ ہے کہ خدا ابھی فوری طور سے ختم نہیں کر دیتا، عذاب نہیں دے دیتا اقوام کو ان کی غلط کاریوں کی بنا پر. تو ان کے لیے زندگی میں مشکلات کھڑی ہوتی ہیں، ان کے لیے پرابلمز کریٹ ہوتے ہیں، پاپ اپ ہوتے ہیں، بعض اوقات بہت زیادہ بڑھ جاتے ہیں. کس لیے؟ کہ واپس آؤ، اپنے رستوں کو صحیح کرو، اپنے طریقوں کو سیدھا کرو. اولئک الذین، اور یہ جو لوگ ہیں اس کیریکٹر والے جن کا کیریکٹر ابھی بیان کیا، اولئک الذین لم یرد اللہ ان یطہر قلوبہم، ایسے لوگوں کے بارے میں خدا کا کوئی ارادہ نہیں ہے کہ ان کے قلوب کو طہارت دے دے. تو اب یہاں سے بھی ہمارے سامنے ایک معیار آ رہا ہے کہ اس زندگی میں کون سے معاشرے اور کون سے لوگ اور کون سی اقوام آگے بڑھتی ہیں، بلند ہوتی ہیں، اوپر جاتی ہیں، جن لوگوں کے قلوب میں طہارت پائی جاتی ہے. یعنی کہ یہ سب قلوب کی نجاست ہے کہ جتنے بھی اعمال برآمد ہو رہے ہیں ان سے، یہ ان کے قلوب کی نجاست ہے. لہم فی الدنیا خزی، ان کے لیے دنیا میں بھی ذلت و رسوائی ہے. وَلَهُمْ فِي الْآخِرَةِ عَذَابٌ عَظِيمٌ، اور ان کے لیے آخرت میں بھی عذاب عظیم ہے. کوئی بات چھپی ہوئی ہے؟ بتائیں. یعنی اللہ، یہاں پر اللہ تعالیٰ نے کوئی بات کوئی چھپا کے، لپیٹ لپاٹ کے، کسی ہڈن اس میں بیان کی ہے یا بالکل صاف صاف بات کی ہے؟ اور یہ جتنے بھی لوگوں کی بات ہو رہی ہے کہ جن کے لیے کہا جا رہا ہے کہ دنیا میں ذلت و رسوائی اور آخرت میں عذاب عظیم، یہ کون لوگ ہیں؟ کافر ہیں. یہ کون ہے جن کے بارے میں بات ہو رہی ہے؟ جو ظاہراً مومن ہیں، ظاہراً. تو کون سی چیز ان کو اس جگہ تک پہنچا رہی ہے؟ کردار. ٹھیک ہے، تو آپ اگر اپنی قوم کو، اور نتیجہ کیا نکل رہا ہے؟ یہ ساری برائی دنیا کی اب ذلت اور رسوائی کس شکل میں آئے گی بتائیں؟ ایسے لوگوں پر دنیا کی ذلت اور رسوائی کس شکل میں آئے گی؟ کسی بھی قوم پر اگر ذلت آتی ہے، ہمیشہ اس بات کو یاد رکھیے گا، تو اس کی سب سے پہلی صورت یہ ہوتی ہے کہ اغیار ان پر مسلط ہوتے ہیں اور وہ اپنے گھروں میں سکون سے رہنے کے قابل نہیں رہ جاتے. یہ ہے دنیا میں آنے والی ذلت و رسوائی. اغیار یعنی خدا دوسروں کو ان پر مسلط کر دیتا ہے. دیکھیے جو بھی ہو رہا ہے یہ قانون خدا کے تحت ہے. اگر مثال کے طور پر بنی اسرائیل کو بخت نصر نے آ کے تباہ کر دیا, بیت المقدس کو یا بیت المقدس کو اجاڑ کے ویران کر دیا, خدا کہہ رہا ہے ہماری طرف سے عذاب ہے ان پہ. تین مرتبہ اس نے آ کے لوٹا ہے بیت المقدس کو اوور ان ڈیورنگ اے پیریڈ آف 20 ایئرس, اور آخر میں تو بالکل تاراج کر دیا, برابر کر دیا تھا. تو یہ اس چیز کو خدا کہہ رہا ہے ہماری طرف سے عذاب ہے ان پر ان کی ان حرکتوں کی وجہ سے. تو اس بات کو نہ غلط فہمی میں مبتلا رہیں کہ یہ فلاں کی وجہ سے یہ ہو رہا ہے, فلاں کی وجہ سے یہ ہو رہا ہے. یہ یعنی اس کا مطلب ہی یہ کہ پھر آپ کی توحید کہاں گئی پھر. یعنی یا تو آپ اس بات کو مان لیجئے کہ اس عالم میں ملٹیپل پاور سینٹرز ہیں, کہ ایک طرف خدا بیٹھا ہے اور دوسری طرف وہ لوگ ہیں کہ جو خدا کے سارے مرضی کو اوور رول کر دیتے ہیں. یا تو اس بات کو مان لیجئے, یا اگر اس پورے نظام کا جو قانون ہے وہ واحد ہے تو پھر جو بھی ہو رہا ہے وہ اس قانون کے تحت ہو رہا ہے. اور یہ علماء کے زبان سے یہ باتیں میں نے خود سنی ہیں. یعنی میں نے اس کو بھی دیکھا ہے آیت اللہ مصباح یزدی کے بھی اس میں یہ جملے موجود ہیں, آیت اللہ جوادی عاملی کے اس میں بھی یہ جملے موجود ہیں, کہ یعنی یہ نظام حق ہے. جو آیت اللہ جوادی عاملی کا جو جملہ ہے کہ نظام جو ہے یہ اس کا ساختمان, یعنی یہ جو نظام زندگی اور کائنات ہے اس کی اینٹ اینٹ حق ہے. غلط کام کرنے والے کا یعنی یہ مطلب نہیں ہے کہ بخت نصر خود کوئی اس کو شاباشی مل رہی ہے, صحیح. یعنی شیطان جو ہے ہماری آزمائش کا ذریعہ ہے, اس لحاظ سے شیطان کا ایک باقاعدہ رول ہے نظام حیات میں, اور یہ جو رول ہے یہ خود خدا نے اس کو دیا ہے, اجازت دی ہے, پرمیشن دی ہے. لیکن شیطان جو وسوسے ایجاد کرتا ہے یا خرابی پیدا کرتا ہے تو اس کا شیطان کو کوئی کریڈٹ نہیں مل رہا ہے, اس کے لیے اس کی خرابی میں اضافہ ہو رہا ہے. تو جو بھی ظالمین یا جو بھی کسی پر ظلم کر رہے ہیں اس کا ایک ریزن ہے, اور اس کا ریزن کیا ہے, ہماری اپنی کمزوری ہے, کوتاہی ہے, ہمارے کردار کی خرابی ہے, ہمارا اس درجے تک گر جانا ہے کہ جہاں پر خدا کی مدد ہمارے ساتھ نہیں ہے. لیکن اس کا مطلب یہ نہیں ہے کہ جو کسی پر آ کے مسلط ہو یا جو کسی کو آ کے اس پر ظلم کرے اس کو کوئی کریڈٹ مل رہا ہے, ٹھیک ہے نا. اتنی تو بات تمہیں سمجھ میں آ رہی ہے نا, کہ ورنہ تو یہ کہ بھائی شیطان کو سارے بہکانے کا ثواب مل رہا ہوتا. وہ نہیں ہے, وہ اپنی جگہ بالکل صحیح ہے کہ جو لوگ بھی ظلم کر رہے ہیں, خرابی کر رہے ہیں, یقیناً وہ اپنے مقام پر عذاب علیم کے مستحق ہیں, ٹھیک, درست. لیکن جو اقوام اس مصیبت کا شکار ہو رہی ہیں وہ اس وجہ سے شکار نہیں ہو رہی ہیں کہ ان کو کوئی اور خراب کرنے کے لیے آ گیا حقیقتاً, بلکہ ان پر مسلط ہونے کے ظالمین کی وجہ خود ان کی اپنے اندر کی خرابی ہے جس کی وجہ سے خدا کی مدد ان سے دور ہو گئی. نقطہ یہاں پر ہے, ٹھیک ہے. یعنی کہ جیسے اگر ہم کسی بھی مسئلے کے طرف غور کریں گے تو بیسیکلی جیسے میں نے کہا نا کہ فوکس اپنے آپ پہ کریں گے نا, کہ قرآن کریم اس پر نہیں بحث کر رہا کہ سامنے والے کیا ہیں, وہ تو ہی ہیں, ان کا تو جو حال ہے وہ تو ہی ہے, وہ تو اپنے انجام سے جائیں گے, ملیں گے, اور ان کا تو حشر ہو گئی. آپ خود کیا ہیں, کیونکہ ہمیں تو دلچسپی اپنی فلاح سے ہے, اپنی نجات سے ہے, اپنی کامیابی سے, ٹھیک ہے. تو یہ اس میں اس کی کوئی جسٹیفیکیشن نہیں ہے کہ جو وہ کام وہ یقیناً غلط ہے, اس کے بنا پر اس کو پنشمنٹ ہے, اس کی اپنی پنشمنٹ ہے, اپنی سزا ہے, اپنی تکلیف ہے, ٹھیک. अच्छा, और यही चीज अब हम सूरह बकरा की तरफ वापस आते हैं जहां पर ये मिसाक वाली आयतें थी, कि उसमें भी अगर आप देखें जैसे 83 तक हमने पढ़ा था, उसके थोड़ा सा आगे भी, कि वहां पर भी आप अगर इस बात को देखें कि ये बनी इसराइल किस तरीके से बिहेव कर रहे थे, आयत नंबर 84-85, इसका हम जिक्र कर चुके हैं कि तुमसे किस बात का मिसाक लिया था कि तुम अपना खून नहीं बहाओगे, अपने नफूस को बाहर नहीं निकालोगे अपने घरों से। यानी इसका मतलब क्या हुआ कि आपस में अपनी सरहदों में फितना फसाद नहीं होगा, ठीक है, इन फाइटिंग नहीं होगी, ये मिसाक है खुदा का, ठीक है, मोमिनीन के साथ खुदा का मिसाक है, इन फाइटिंग नहीं होगी, अपनी हदों के अंदर जो है ना खूनरेजी नहीं होगी, एक दूसरे को नहीं निकालोगे। यानी उसमें क्या था फिर 85 क्या कह रही है, और ये तुम हो फिर कि जो तक्तुलूना अनफुसकुम व तुखरजूना फरीक मिनकुम मिन दियारहिम, और फिर ये तुम ही हो कि जो आपस में एक दूसरे को कत्ल करते हो और तुम में से एक फरीक दूसरे को उनके घरों से बाहर निकाल देता है। तजाहरूना अलैहिम बिल इस्म वल उद्वान, जब तुम उनके मुकाबले में एक दूसरे को सपोर्ट करते हो तो किस चीज में सपोर्ट करते हो, तआवनु अलल बिर व तक्वा नहीं, अलल इस्म वल उद्वान, गुनाह और ज्यादती के कामों में सपोर्ट करते हो। और फिर उसके बाद तुम उन्हीं को कैदी बन जाते हैं, यानी कि जब वो लड़ाई झगड़े हो गए, बाहर निकाल लिया, वो कैदी हो गए, फिर उसके बाद उन कैदियों को छोड़ने के लिए फिर फिदिया और रैंसम भी वसूल कर रहे होते हो, जबकि पहली मंजिल पर तुम पर यही हराम करार दे दिया गया था कि तुम्हें आपस में लड़ना नहीं है, तुम्हें आपस में फसाद और खुरेजी करना नहीं है, लेकिन वो सब तो एक तरफ रह गया और यहां तक बात पहुंच गई। आप समझ रहे हैं क्या क्या, यानी कि फसाद, खुरेजी, जलावतनी, गुनाहों के ज्यादती वाले कामों को सपोर्ट देना, फिर आपस में ही एक दूसरे को कैदी बनाना, और फिर उसके बाद उन कैदियों को रिहा करने के लिए फिदिया भी वसूल करना, पैसे ले लेकर कैदियों को छोड़ना, यहां तक बात पहुंची। इनके लिए भी क्या जुमला है, फमा जजाओ मन यफअलु ज़ालिका मिनकुम इल्ला खिज़्युन फिल हयातिद दुनिया। अब खिज़्युन का मतलब आप समझ में आ गया ना, जिल्लत और रुसवाई। और यहां पर आप खास बात देख रहे हैं कि इज्तिमाई, इस बात को हम कई दफा बयान कर चुके हैं, लेकिन अब यहां पर उसका काउंटर दूसरा एस्पेक्ट भी आ गया कि अगर कोई बस्ती या इज्तिमाई तौर पर आप ईमान और तकवा पे आते हैं तो आपको दुनिया में भी बरकत मिलेगी, आखिरत में भी बरकत मिलेगी। इंडिविजुअल के साथ खुदा का वादा दुनिया का नहीं है, दुनिया में मे बी और मे नॉट बी, लेकिन आखिरत में यकीनी है फर्द के साथ। लेकिन कौम अगर ईमान और तकवा पे आ जाए और अकदार इलाही को नाफिज करे तो दुनिया की भी बरकत यकीनी है, आखिरत की भी यकीनी है। और इसी तरीके से अगर ये हरकतें, अब ये सेट नंबर टू, एक तो अभी हमने मायदा में देखा था, ये सेट नंबर टू, वो क्या है, आपस में अपने अंदर फितने फसाद को बरपा करना और इनकरेज करना, और एक दूसरे को अनसेटल करना, डी एस्टेब्लिश करना, अगर इन तमाम बातों को हम जनरलाइज करते जाएं, इसके लिए भी क्या बात आ रही है, फमा जजाओ के पस नहीं है जजा, रिवॉर्ड, रिजल्ट, मैं यफ़अलो ज़ालिका मिनकुम, तुम में से जो भी ये काम करे, इल्ला मगर खिज़्युन फिल हयात दुनिया। तो अब अगर दुनिया की जिंदगी में जिल्लत और रुसवाई है तो ये खुदा के प्लान का हिस्सा है या नहीं है, बताइए मुझे। अहले किताब के लिए, ظاہراً اہل ایمان کے لیے اگر وہ یہ سب کام کریں تو دنیا کی زندگی کی ذلت و رسوائی خدا کی طرف سے ہے کسی اور طرف سے؟ دنیا کی زندگی کی ذلت و رسوائی دو باتیں ہوتی ہیں، مین اغیار کا مسلط ہونا اور اپنے گھروں میں زندگی گزارنے کے قابل نہ رہ جانا، اتنی بے سکونی اور بدامنی ہو جائے کہ آپ اپنے گھروں میں باقی نہ رہ سکیں۔ یہ مین فیچرز ہیں ذلت حیات دنیاوی کے، ان کی جزا اس کے علاوہ کچھ نہیں ہے۔ من کم، تم میں سے، امنگ یو، یہ کوئی کفار کی بات نہیں ہو رہی ہے۔ وَيَوْمَ الْقِيَامَةِ يُرَدُّونَ إِلَىٰ أَشَدِّ الْعَذَابِ، اور قیامت کے دن انتہائی سخت عذاب کی طرف یہ لوگ لوٹا دیے جائیں گے، ریورٹ کر دیے جائیں گے۔ اور یہ کون لوگ ہیں؟ اولئک الذین اشتروا الحیاۃ الدنیا بالآخرہ۔ اب یہ ایک نئے لفظ کا اضافہ ہو رہا ہے، نئی ٹرم کا اضافہ ہو رہا ہے۔ اس کو اب آپ سمجھ لیں کہ یہ ہمارے نمبر 7 آپ سمجھ سکتے ہیں کہ جو کوالٹیز ہیں کہ جو دنیا کی زندگی میں تباہی لے کر آتی ہیں۔ اشترو، مشتری کس کو کہتے ہیں؟ جو خرید و فروخت کرتا ہے، دکاندار۔ اگر آپ کبھی جیسا اور اس میں عربی وغیرہ میں مشتری، مشتری یعنی دکاندار، خرید و فروخت کرنے والا۔ اشترو، انہوں نے کس بات کی ڈیل کی ہے؟ حیات دنیا کو لے کر اور اپنی آخرت بیچ دی ہے۔ جو یہ سارے احکام اور حرکتیں کر رہے ہیں، اور اس میں اب آپ دیکھ رہے ہیں کہ یہ مین ایمفیسس کس پر ہے، میثاق الہی کو بریک کرنا اور اپنے اندر فتنے فساد کو انکریج کرنا۔ کتنی خوفناک حرکت ہے یہ، کتنی خوفناک حرکت ہے کہ ہم اس انداز سے بیہیو کریں کہ ہمارے اندر لوگ جوڑنے کے بجائے ٹوٹیں، ہمارے اپنے اندر معاشرے میں انتشار اور فساد برپا ہو، پیدا ہو۔ ٹھیک ہے، اور آپ اس کو دیکھ لیں، جہاں بھی آپ کو ان آیتوں میں کوئی شک شبہ ہو کہ میں نے غلط معنی آپ کو بتا دیے یا سنا دیے، تو آپ ضرور مجھے بتائیے، آپ ضرور مجھے آئیڈینٹیفائی کریں کہ نہیں، یہاں اس کا مطلب یہ نہیں ہے، یا آپ غلط بات کر رہے ہیں۔ یہ وہ لوگ ہیں، اشتروا الحیاۃ الدنیا بالآخرہ، جنہوں نے حیات دنیا کو خرید لیا ہے، آخرت کو بیچ دیا ہے اپنی۔ فلا یخفف عنہم العذاب، تو نہ ان سے عذاب ہلکا کیا جائے گا، ولا ہم ینفرون، اور نہ ان کی کوئی مدد کی جائے گی۔ اور آخرت میں مدد نہ ہونے کا کیا مطلب ہوتا ہے؟ تھوڑا سا اس کو بتائیں، آخرت میں مدد نہ ہونے کا کیا مطلب ہوتا ہے؟ نو شفاعت۔ ولا ہم ینفرون، ان کی کوئی مدد نہیں ہوگی، ان کی کوئی نصرت نہیں ہوگی، یعنی اس کا مطلب ہے ان لوگوں کے لیے کوئی شفاعت نہیں ہے، کوئی ان کی ہیلپ، کیونکہ شفاعت آخرت میں بإذن رب ہے، شفاعت کی اتھارٹی آن ہز اون کسی کو بھی نہیں ہے۔ اور یہ بالکل واضح قرآن کریم کی آیت ہے کہ من ذا الذی یشفع عندہ الا بإذنہ، شفاعت خدا کی بارگاہ میں بغیر اذن خدا کے، بغیر مرضی خدا کے پوسیبل ہی نہیں ہے کوئی کرے۔ ٹھیک، اور پھر اس کے بعد یہی چیز سامنے آ رہی ہے یہاں بھی آیت نمبر 89 میں کہ ولما جاءہم کتاب من عند اللہ مصدق لما معہم، کہ جب ان کے پاس آئی خدا کی طرف سے کتاب، مصدق لما معہم، جو اس کی تصدیق کرتی ہے جو خود ان کے پاس پہلے سے موجود تھا، وَكَانُوا مِن قَبْلُ يَسْتَفْتِحُونَ عَلَى الَّذِينَ كَفَرُوا، اور کفار کے مقابلے میں یہ لوگ خود فتح کے خواہش مند تھے اسی رسول کی بنا پر۔ ठीक है, ये मक्के में, मदीने में अरब में क्यों आके बैठे हुए थे, रसूल का इंतजार कर रहे थे, कि ये कुफार के मुकाबले में रसूल की बिना पर फतह के ख्वाहिशमंद थे। वो रसूल भी आ गया, उनके पास वो किताब भी आ गई जो इनके हाथों में मौजूद किताब की तस्दीक कर रही है। फलम्मा जाअहुम मा अरफू कफरू बिही, बस उनके पास जब वो आ गया कि जिसको ये अच्छे तरीके से, जिसकी मारिफत रखते थे, ये उसके काफिर हो गए, मुनकर हो गए। क्यों मुनकर हो गए? अब यहां से एक और बात बहुत इंपॉर्टेंट समझ में आ रही है। क्यों? वो किताब जो इनकी किताब की तस्दीक कर रही है, वो रसूल जिसकी निशानियां इनके पास हैं और जिसके ये मुंतजर थे कि उसके साथ कुफार को शिकस्त देंगे मिलकर, क्यों मुनकर हो गए फिर ये उसको सब पहचानने के बाद?
कलूब जो है वो उसमें बीमारी थी।
हाँ, वो भी है, और मेन जो रीजन इनका बना वो असबियत बनी। ठीक है, असबियत यानी ये हमारे ग्रुप में से नहीं है, ये बनी इसराइल में से नहीं है। अब तक उन्होंने किसी ऐसे पैगंबर को एक्सपीरियंस नहीं किया था जो बनी इसराइल में से ना हो, यानी औलाद इसहाक में से ना हो। अब वो रसूल जिसके जिसको ये निजात दहिंदा समझ रहे थे, औलाद इस्माइल में से आ गया। अब आप देख रहे हैं इज्तमाही सतह पर ये कितनी खौफनाक क्वालिटी है। असबियत का मतलब क्या होता है? अपने ग्रुप या ग्रोह की बुनियाद पर राइट और रॉन्ग के फैसले करना। जी, ना कि हक, ना कि हक की बुनियाद पर, ना कि सच्चाई की बुनियाद पर। तो वो वाली बात दुरुस्त है कि इनकी जो वो आदत है समाउन अलिल कज़िब, इसका मतलब है कि ये अंदर से झूठ को एंटरटेन करने वाले हैं, अपनी मनपसंद बातों को कबूल करने वाले हैं, अपनी चाहतों को फॉलो करने वाले हैं। ठीक है, फलानतुल्लाहे अलल काफिरीन, बस अल्लाह की लानत हो काफिरीन पर। आज हम यहां तक रोकते हैं, लेकिन अब इस आखिरी जुमले को थोड़ा एनालाइज कर लें। और अब जो बात हमारे पास बहुत ज्यादा गौर करने वाली आ रही है वो ये आ रही है कि ये जो भी मुसीबत आ रही है कौमी सतह पर, इज्तमाई सतह पर, अहले किताब पर, वो किसकी वजह से आ रही है? यानी हम इस बात को कंक्लूड करेंगे कि उसके 100% जिम्मेदार खुद हैं, या नहीं करेंगे, या उस ब्लेम को इधर उधर शिफ्ट करेंगे? 100% जिम्मेदार खुद हैं। आपने इस जुमले पे गौर किया? आखिरी फलानतुल्लाह अलल काफिरीन, ये जुमला क्या बता रहा है? कि अपनी इस असबियत की बिना पर, अपनी इन हरकतों की बिना पर, अब ये काफिरों के मुकाबले में क्या लड़ेंगे, ये खुद काफिर हो चुके हैं। और कैसे काफिर हो चुके हैं? जिन पर अल्लाह की लानत है, ये वो काफिर बन चुके हैं कि जिन पर अल्लाह की लानत है। तो ये इन्हें इस मौजू को मेरा उठाने का बुनियादी मकसद यही था कि हम इस बात को देखें और अच्छे तरीके से समझें कि ये जो ऊपर ऊपर के टैगिंग होती है ना, ये निजाम हक में जीरो वर्थ रखती है। और स्पेशली क्योंकि हमारे जो बहुत ज़्यादा मसाइल हैं, परेशानियां जो हमें फील होती हैं जनाब, हमें जो है इज्तमाही सतह पर ये मसाइल हो रहे हैं, वो मसाइल हैं, ये परेशानी है, हमारे सामने ये हो गया, हम पर वो मुसल्लत हो गया, हम पर ये हो गया, ये ऐसा ही रहेगा जब तक हम अपने इस किरदार से बाहर नहीं आएंगे। हमें इन तमाम पैरामीटर्स को सामने रखना है और देखना है इनमें से कौन सी चीज नऊजुबिल्ला हमारे अंदर है, इनमें से कौन सा काम है जो हम कर रहे हैं। क्या हम झूठ के आशिक हैं? क्या हम रसूल या कुरान और अहले बैत को छोड़कर दूसरी सोहबतों में के ज्यादा दिल दादा हैं? ठीक है, यही कहा ना कि उस कौम के पास जाके खूब अच्छे तरीके से उनकी बातें सुनते हैं जो तेरे पास नहीं आते ऐ पैगंबर। क्या हम इस जगह पर हैं कि दीन को हम सेलेक्टेड वे में लेते हैं, जो अपने पसंद की बात आती है कबूल कर लेते हैं, जो अच्छा नहीं लगता उसको साइड में कर देते हैं? या हमारी एफर्ट यह है कि हम दीन को कुल्लन कबूल करें, जैसा खुदा की तरफ से आया, जैसा रसूल ने दिया, जैसा अहले बैत अलैहिस्सलाम ने बयान फरमाया, कुल्लन। जाहिर है कि अब हमारी कैपेसिटी की कोताही एक अलग बात है, लेकिन हमारी नीयतों में तो ये बात नहीं होनी चाहिए ना कि ये लेंगे ये नहीं लेंगे, ये चाहेंगे ये नहीं चाहेंगे, जो नहीं अच्छा लगा उसको छोड़ दो। और जो कितनी अहम बात बयान हुई, अपने अंदर, हम अपने अंदर हमेशा किस बात को प्रमोट करने की एफर्ट करते हैं? हमारी हरकत, हमारी हरकत, हमारी सकनात, हमारी मूवमेंट्स विद इन द सोसाइटी किस चीज को प्रमोट कर रही होती हैं? लोगों को जोड़ रही होती हैं, लोगों को करीब ला रही होती हैं, माशरे के अंदर मोहब्बत और उख़ुव्वत में इजाफा कर रही होती हैं, या ये फितने, फसाद, जुदाई, दूरी? तो अब एक एक करके पूरी लिस्ट बनाते जाइए और फिर उसके बाद देखिए कि इनमें से कौन सी चीज हमारे अंदर है, और फिर उसके बाद देखें कि इसके बारे में खुदा ने क्या कहा है। यानी हर हर इस सिफत मजमूम के हवाले से खुदा की तरफ से पूरी रिजल्ट्स मौजूद हैं कुरान करीम की आयतों कि इस रास्ते पे चलोगे ये नतीजा हाथ में आ जाएगा, इस रास्ते पे चलोगे ये चीज तुम्हारे साथ हो जाएगी। तो अब हमें ये बात समझनी पड़ेगी कि जो कुछ भी किसी कौम के साथ होता है वो कानून खुदा के मुताबिक और खुदा की अथॉरिटी से होता है। किसी के बस में कुछ नहीं है कि वो अपनी तरफ से किसी पर कुछ मुसल्लत कर दे या किसी को खराब कर दे। ये किसी के लिए पॉसिबल, खुदा ने किसी को ये अथॉरिटी नहीं दी है। हम शायद हम इस बारे में शैतान के हवाले से भी हम इस गलत फहमी के शिकार हैं। और मैंने आप लोगों को वो आयतें पढ़ के भी सुनाई थी कुरान करीम में कि शैतान को सिर्फ कितनी अथॉरिटी है, इन्हें अथॉरिटी कह लें या इजाजत कह लें, किस बात की परमिशन है? खाली वसवसे डालने की परमिशन है, उसके आगे कुछ भी नहीं है उसके हाथ में। कि जब कयामत में लोग आके, मतलब जो सूरह इब्राहिम की आयतें, कि बाज तो शैतान के पास भी पहुंच जाएंगे कि भाई कुछ बचाओ बचाओ में, तो वो क्या कहेगा कि मेरा तुम पर कोई सुल्तान थोड़ी था, मैंने तो तुमको खाली दावत दी, फस्तजब तुम ली, तुमने मेरी दावत कबूल कर ली, फला तलूमूनी वलूमू अनफुसकुम, तो आज के दिन मुझे नहीं मलामत करो, अपने नफूस को मलामत करो। तो खुदा ने तो हमें कहीं भी धोखे में नहीं रखा है। खुदा के निजाम ने, खुदा की किताब ने, खुदा के नुमाइंदों ने तो हमें बिल्कुल भी धोखे में नहीं रखा है जिंदगी के बारे में, जिंदगी के नताइज के हवाले से कि देखो ये पूरा एक निजाम हक है। लेकिन ये निजाम हक जो है ये कोई यूं ही अलर्टअप नहीं चलता है, रैंडम नहीं है, हैपेजर्ड नहीं है, प्रिंसिपल्स हैं, रूल्स हैं, कवानीन हैं और अटल कवानीन हैं, उनको कोई ब्रेक नहीं कर सकता है, उनको कोई तोड़ नहीं सकता। यानी बस एक बात याद आ गई तो मैं उसको वो करके बात ख़त्म करता हूँ कि आप लोगों ने कभी हज़रत यूनुस अलैहिस्सलाम के वाक़े पे गौर किया है? हज़रत यूनुस, आपको पता है ना उनका वाक़े जी, क्या था उसमें? हाँ,
ला इलाहा इल्ला अंता सुभानक।
वो तो है, लेकिन क्या चीज थी उनकी? यानी वो जो मछली के पेट में चले गए और वो सारी चीजें जो थी,
तौबा
कि उन्होंने अपनी कौम को रुखसत कर दिया था बगैर इस हुक्म खुदा के आए हुए कि अब आप यहां से निकलें। ठीक है, यानी जैसे हर नबी की कौम पर अगर अजाब आया है तो उसके साथ उस नबी को खुदा की तरफ से नबी को भी पूरी इंस्ट्रक्शन आई हैं, यानी आपको ये करना है जब अजाब आएगा। ठीक है, लेकिन हजरत यूनुस अलैहिस्सलाम के पास ऐसी कोई इंस्ट्रक्शंस नहीं आई थी कि आप अपनी कौम को छोड़ दें या निकल जाएं या क्या करें। अजाब के आसार को देखकर वो खुद कौम को छोड़कर चले आए थे, ये उनकी गलती थी। आप अगर गलती कहें इसे, मतलब वैसे तो गलती नहीं है ये, लेकिन
उनकी नीयत अपनी जान बचाने की थी।
नहीं 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 मतलब ये कि जैसे है ना कि बस अब खत्म है, बात खत्म हो गई, तो कोई भी इंसान उस जगह पे तो रहना पसंद नहीं करता ना कि जहां पर अजाब आ रहा है। जहां पर अगर अजाब आ रहा है तो वहां तो कोई ठहरना पसंद नहीं करेगा। इसको देखें आप कुरान करीम में, शायद सूरह वस्साफात में है, या हाँ, सूरह वस्साफात में, कि अगर वो मुसब्बेहीन में से ना होते, यानी तस्बीह करने वालों में से ना होते, तो कयामत तक मछली के पेट में रहते। अभी कितनी खौफनाक बात है। यानी इसका मतलब ये है कि अगर रूल ब्रेक करने पर, यानी आप इस बात पे गौर करें, अगर रूल ब्रेक करने पर, जो कि हमारे हिसाब से तो कोई खास बात ही नहीं है, हम तो उससे हजारों गुना बड़ी गलतियां करते हैं और कर रहे होते हैं, लेकिन जो एक नबी से जो चीज एक्सपेक्टेड थी, उस रूल को ब्रेक करने पर अगर खुदा ये कह रहा है कि इनके तस्बीह ने बचा लिया इनको, ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतु मिनज़्ज़ालिमीन, और अगर ये मुसब्बेहीन में से ना होते, सिफते तस्बीह अपने अंदर ना रखते, तो कयामत तक इधर रहते। क्या बात समझ में आती है इसे? हम रूल ब्रेक करके आराम से निकल लेंगे। इन्हें खेल है, मजाक है ये सारा का सारा सिस्टम जो है। ये कौन है जो हमें ये सारी बातें सुझाता है और हमें इन रस्तों पे लगाता है? आप जब भी अगर ये टेंडेंसी बिल्ड होने लगे ना माइंड में कि जनाब ये ठीक है, इसको डिटूर कर लो, बाईपास कर लो, कानून से खेल लो, तो हमेशा हजरत यूनुस अलैहिस्सलाम की ना इन आयतों को याद कर लिया करें कि एक पैगंबर जिससे एक तरके औला हुआ और उसके नतीजे में खुदा उसके लिए ये फैसला सुना रहा है कि अगर वो मुसब्बेहीन में से ना होते तो कयामत तक इस मछली के पेट में ही रहते।
इसमें यहाँ एक बात नहीं आती कि उनका जितना बड़ा रैंक था उतने बड़े जिम्मेदारी भी थी,
वो तो ठीक है,
उनके ऊपर जीरो टॉलरेंस थी नहीं कि
वो तो ठीक है, लेकिन बात ये नहीं है। बात ये है कि क्या कानून ब्रेक करने के बाद आजादी है किसी को? असल बात ये है, तो मतलब हमारे लिए भी कुछ तो होगा ना। और स्पेशली जब एक बंदा मोमिन बनता है, ईमान, जिसको खुदा ने तौफीक ईमान दी है, जिसको खुदा ने अपने बंदों में फजीलत दी है ईमान और तकवा के जरिए से, तो कुछ ना कुछ वो किसी जगह पर होगा, या एक्सपेक्टेशन नहीं है, या उसके लिए सब फ्री फॉर ऑल है। इसको हमेशा याद रखा करें। मुझे झुरझुरी चढ़ जाती है पढ़ के, मैं तसव्वुर नहीं कर पाता कि ये क्या बात है कि कयामत तक उधर ही रहते। जबकि अगर वैसे देखा जाए तो हमारे उस पर क्या इतनी कोई गलती है, तो हमारे मेयार के मुताबिक तो कोई कुछ भी नहीं है।
वो जो तस्वीर का उन्होंने कहा है, उसका मतलब है कि उन्होंने तौबा की, ये गाला है
हाँ,
तो ये दिस इज कॉल्ड तस्वीर,
ये
इसको रेफर किया ना।
हाँ, ला इलाहा इल्ला अंता सुभानका, ये तस्बीह है। और उसके बाद अपने जालिम होने का या जुल्मत में होने का एतराफ है।
इसकी तरफ रेफर किया।
तो ये जो तस्बीह है, यानी तस्बीह के जरिए से की बिना पर उनको निजात मिली। तो बहरहाल यानी कि ये तमाम की तमाम बातें जो हैं वो हमें समझना बहुत ज़रूरी हैं कि कवानीन हैं, रूल्स हैं, प्रिंसिपल्स हैं, सिस्टम है, कोई चीज़ रैंडम नहीं है, सिवाय खुदा के किसी के पास कोई इख्तियार नहीं है। जो कुछ भी होता है निज़ाम आलम में वो खुदा की कानून के मुताबिक होता है। लेकिन अगर हम नऊज़ुबिल्लाह नऊज़ुबिल्लाह इस किस्म की हरकतें करके जो हमको ऑलरेडी बता दी गई हैं, अगर अपने लिए खिज़्यून फिद दुनिया खरीद लेते हैं, तो फिर उसके बाद कुछ नहीं पता कि क्या हो, कि दुनिया की ज़िल्लत और रुसवाई किस तरीके से आ जाए, कुछ नहीं पता। ठीक है, खुदा अपनी पनाह में रखे और रहम करे। जी,
ये जो प्रिंसिपल्स दिए हैं इज्तिमा के हवाले से, ये प्रिंसिपल इंडिविजुअल पे भी अप्लाई होते हैं?
हाँ, लेकिन इंडिविजुअल पे भी अप्लाई होते हैं, और जाहिर है कि इज्तिमा इंडिविजुअल से ही बनता है। जी,
यानी पैरेलल यही प्रिंसिपल्स अगर आप इंडिविजुअल पे करें, तो इंडिविजुअल पे भी अगर तकलीफ परेशानी मुश्किल आती है तो वो भी उसके अपने ही।
बाज़ औक़ात जब हम इंडिविजुअल की बात करते हैं ना, देखें उसमें एक थोड़ा सा फ़र्क आता है। वो ये फ़र्क आता है कि अगर एक कौम मुसीबत में आ गई है, तो उसमें हो सकता है कि कुछ अच्छे लोग हों, लेकिन वो बाकियों की वजह से प्रॉब्लम का शिकार हो रहे हों, ये पॉसिबल है। ठीक है, यानी कि क़ुरान करीम की आयत सूरह अनकबूत में ही है कि लोगों की तरफ से आने वाली तकलीफ को बहुत सारे लोग अजाब खुदा समझते हैं, लेकिन इसका मतलब है वो अजाब खुदा नहीं है। ठीक है, और उसका जो मेयार बनता है इंडिविजुअल लेवल पर, वो मेयार ये बनता है कि आपकी जिंदगी में आने वाली तकलीफ अगर आपके ईमान के मेयार को खराब नहीं कर पा रही है, सही है? जो भी आपकी जिंदगी में तकलीफ आ रही है, अगर उसकी बिना पर आपका खुदा से ताल्लुक और आपके ईमान का मेयार खराब नहीं हो रहा है, तो ये खुदा की तरफ से पनिशमेंट नहीं है। इंडिविजुअल लेवल पर ये मेयार बनता है, लेकिन इज्तिमाई जिंदगी में या माशरती जिंदगी में अगर जिल्लत और रुसवाई आती है, तो वो इन्हीं सब चीजों की वजह से आती है कि जो हमको बता दी गई है। और इसी बिना पर आप देखें कि जिस माशरे में खैर सगाली होती है, एक दूसरे का ख्याल होता है, एक दूसरे के लिए अच्छे जज्बात के साथ और खैरखाही के साथ लोग रह रहे होते हैं, वहां पर खुद ही हम देख सकते हैं कि इवन बाज़ोकात कुफर के साथ बरकतें होती हैं ऐसे माशरों में। ठीक है, अल्लाहुम्मा सल्ली अला मुहम्मदिन व आले मुहम्मद।